الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله أرسله إلى كافة الناس بشيرًا ونذيرًا وداعيًا إلى الله بإذنه وسراجًا منيرًا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. فأعوذ بالشيطان الرجيم بسم الله الرحمن الرحيم. ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم. وقال تعالى يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. وقال تعالى قل هل يستوي الذين يعلمون والذين لا يعلمون. وقال تعالى ثم أورثنا الكتاب الذين اصطفينا من عبادنا. وقال النبي صلى الله تعالى عليه وسلم إن العلماء ورثة الأنبياء وإن الأنبياء لم يورثوا دينارا ولا درهما إنما ورثوا العلم فمن أخذه أخذ بهز وافر أو كما قال عليه الصلاة والسلام. میرے قابل احترام حضرات علماء کرام، اللہ تبارک و تعالیٰ نے اپنے دین کا علم عطا فرما کر ہمیں جو عزت عطا فرمائی ہے وہ محض اللہ تبارک و تعالیٰ کا فضل و کرم ہے. علم دین اللہ تبارک و تعالیٰ کی وہ نعمت ہے جس کو اللہ تبارک و تعالیٰ اپنے انہی بندوں کو عطا فرماتے ہیں جن پر اللہ تبارک و تعالیٰ کا خصوصی فضل و کرم ہوا کرتا ہے. باری تعالیٰ کا ارشاد ہے وَمَنْ يُوتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا، جس کو حکمت یعنی دین کی سمجھ، فہم، دین کا علم عطا کیا گیا، اللہ تبارک و تعالیٰ کی طرف سے اس کو خیر کثیر عطا کی گئی. اور ثم ورثنا الکتاب الذین اصطفینا من عبادنا، کہ ہم نے کتاب و سنت کے علوم کا وارث بنایا اگلی امتوں کے بعد اس امت میں ان لوگوں کو जिनको हमने अपने बंदों के अंदर से चुना। इस्तीफा हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब नवरल्लाह मरकदहू, मारिफुल कुरान जो उनकी तफसीर है उसमें लिखते हैं कि इस्तीफा का लफ्ज़ कुरान पाक में आम तौर पर अल्लाह तबारक व तआला ने इस्तेमाल फरमाया है अम्बिया और रसूल के लिए। सुम्मस्तफ़ैना मिन इबादना, क्या है नहीं, ये नहीं, इन्ना ला अस्तफा आदम व नूह व आल इमरान व आल इब्राहीम अल्लाह तबारक तआला ने चुना, मुंतखब किया हजरत आदम हजरत नूह अला नबीना व अलैहिस्सलातु वस्सलाम को, व आल इब्राहीम व आल इमरान और हजरत इब्राहीम के घराने को हजरत इमरान के घराने को, आलमीन दुनिया वालों पर। इसी तरह दूसरी आयत में अल्लाह यस्तफी मिनल मलाइकते रुसुलन व मिनन नास, अल्लाह तबारक व तआला फरिश्तों में से कुछ फरिश्तों को अपने गोया नबियों तक अपना पैगाम पहुंचाने के लिए चुनते हैं। जैसे हज़रत जिब्रील अलैहिस्सलाम को अल्लाह तबारक तआला ने नबियों पर वो खासकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तक वही पहुंचाने के लिए चुना। और भी दूसरे फरिश्ते इन कामों के लिए इस्तेमाल किए जाते हैं, लेकिन ये वही गोया अल्लाह तबारक तआला उन फरिश्तों में से कुछ को इस काम के लिए चुनते हैं। यस्तफी मिनल मलाइकते व मिनन नास, और लोगों में से इंसानों में अल्लाह ने हजरत आदम अला नबीना वाली सलात वसलाम से लेकर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम तक जितने अंबिया भेजे वो इंसानों में से अल्लाह ने चुने। काय के लिए? अपना पैगाम दूसरे इंसानों तक पहुंचाने के लिए। अल्लाह तबारक व ताला ने जो ये इंतखाब फरमाया, चुना, ये अल्लाह तबारक व तआला का बहुत बड़ा इनाम है। देखिए, आप ज़रा सोचिए कि आप जिस इलाके के रहने वाले हैं, जिस ख़ानदान से आपका ताल्लुक़ है, जिस बस्ती के अंदर आप पैदा हुए, वहाँ आप जैसे और भी बहुत सारे थे। अल्लाह तबारक व तआला ने उनमें से आपको चुना और चुनकर अपने दीन का इल्म हासिल करने की तौफीक और सआदत अता फरमाई। रब्बुक यखलुक मा यशा व यख्तार मा कान लहुमुल खियरा, अल्लाह ताला तेरा रब जो चाहता है पैदा करता है और अपनी मखलूक में से जिसको चाहता है जिस काम के लिए अल्लाह ताला चुन लेता है। मा कान लहुमुल खियरा, लोगों को कोई इख्तियार नहीं। जो आदमी जो काम करता है ना, वो अल्लाह के हुक्म से, वमा तशाऊन इल्ला अन यशा अल्लाह, आपको और हमको अल्लाह ने इस लाइन में लगाया, ये अल्लाह का फैसला है, मेरा और आपका इख्तियार नहीं है। इससे आप अंदाज़ा लगाएं कि अल्लाह तबारक व तआला ने हम पर कितना बड़ा इनाम फरमाया। हज़रत सालबा इब्ने हकम रदी अल्लाह तआला की रिवायत है, जिसको हज़रत मुफ्ती साहब ने मारिफुल कुरान में नकल किया है, कि क़यामत के रोज़ अल्लाह तबारक व तआला अहले इल्म से फरमाएंगे कि मैंने अपनी किताब का इल्म तुम्हारे सीनों में इसलिए नहीं रखा था कि तुमको अज़ाब दूँ, बल्कि मैं तुम्हारी मग़फ़िरत करना चाहता था। हज़रत अबू मूसा अशरी रदी अल्लाह तआला अन्हु की रिवायत में ये भी है कि क़यामत के रोज़ जहाँ अल्लाह ताला अपने तमाम बंदों को जमा फरमाएंगे, अहले इल्म को एक मुमताज़ मकाम पर जमा फरमा करके फरमाएंगे कि मैंने अपनी किताब और दीन का इल्म तुम्हारे सीनों में इसलिए रखा था कि मैं जानता था कि तुम इस अमानत का हक अदा करोगे, और गोया मैं तुमको अजाब देना नहीं चाहता था। अजाब देना चाहता तो ये इल्म नहीं देता, درہ مختار کے مقدمے میں حضرت امام محمد بن حسن شیبانی رحمت اللہ علیہ جو امام ابو حنیفہ رحمت اللہ علیہ کے دوسرے نمبر کے شاگرد ہیں امام ابو یوسف کے بعد اور گویا فقہ حنفی کے یہ ترتیب دینے والے وہی ہیں انہی کی کتابیں ظاہر روایت غیر ظاہر روایت سب آپ جانتے ہیں ان کو کسی نے خواب میں دیکھا پوچھا کہ حضرت آپ کے ساتھ اللہ تبارک تعالیٰ نے کیا معاملہ کیا جواب میں فرماتے ہیں اللہ تعالیٰ نے مجھے اپنے سامنے کھڑا کر کے فرمایا کہ محمد اگر تم کو عذاب دینا کا ارادہ ہوتا تو اپنے دین کا علم تمہارے سینے میں نہ رکھتا. تو اللہ تبارک و تعالیٰ نے نبیوں کی جو میراث ہے وہ آپ کو عطا فرمائی. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کا واقعہ آپ کے علم میں ہوگا. ایک مرتبہ بازار میں آئے لوگوں سے کہنے لگے ارے تم یہاں کاروبار میں لگے ہو وہاں حضور صلی اللہ علیہ وسلم کی میراث تقسیم ہو رہی ہے. لوگ دوڑے ہوئے گئے مسجد کے اندر وہاں تو کچھ لوگ عبادت میں مشغول تھے کچھ لوگ مسئلے مسائل کے سیکھنے سکھانے میں مشغول تھے. وہ سمجھے کچھ بانٹ رہے ہوں گے کچھ تقسیم ہو رہا ہوگا. آ کے پھر پوچھتے ہیں حضرت ابو ہریرہ سے وہاں تو ہم گئے وہاں تو کچھ نظر نہیں آیا کیا دیکھا آپ نے وہاں. تو وہاں کچھ لوگ عبادت میں مشغول تھے کچھ لوگ جو ہیں مسئلے مسائل سیکھ رہے تھے. کیا وہی تو اللہ کے رسول صلی اللہ علیہ وسلم کی میراث ہے. تو حقیقت تو یہ ہے کہ اللہ تبارک تعالیٰ نے ہم کو حضرات انبیاء علیہم الصلاۃ والسلام کی میراث فمن اخذہ اخذ بحظ وافر. حضور کیا فرماتے ہیں کہ جس نے یہ لیا بڑی دولت حاصل کر لی. دنیا میں اس سے بڑھ کر کوئی دولت ہے ہی نہیں. حضرت شیخ رحمۃ اللہ علیہ نے فضائل قرآن میں روایت ذکر کی ہے کہ اللہ تبارک تعالیٰ نے جس کو قرآن کا علم عطا فرمایا قرآن جیسی دولت عطا فرمائی اور پھر دنیا میں کسی اور صاحب نعمت کو جس کو کوئی دوسری نعمت ملی ہے کوئی دنیاوی عہدہ ملا ہے کوئی دور جو ہے مال و دولت ملی ہوئی ہے کوئی اور چیز ملی ہوئی ہے اس کے متعلق وہ یوں سمجھتا ہے کہ اس کو جو چیز ملی مجھے جو ملی ہے اس سے بڑھ کر ہے. تو اس نے اللہ کی اس نعمت کی جو قرآن پاک کی شکل میں اس کو دی گئی ناقدری کی. بہرحال اب تک کی جو گفتگو ہے اس کا خلاصہ یہ ہے کہ اللہ تبارک و تعالیٰ نے علم کے نسبت سے جو نعمت ہمیں عطا فرمائی ہمیں اللہ کی اس نعمت کا احساس ہونا چاہیے کہ اللہ تعالیٰ نے کتنی بڑی دولت سے ہم کو نوازا. قرآن میں باری تعالیٰ فرماتے ہیں یرفع اللہ الذین آمنوا منکم والذین اوتوا العلم درجات. امام بخاری رحمۃ اللہ علیہ نے الجامع الصحیح کے اندر کتاب العلم کے شروع میں اسی آیت کو اہل علم کی فضیلت بیان کرنے کے لیے ذکر کیا ہے کہ تم میں جو لوگ ایمان والے ہیں اور جو علم دیے گئے ہیں ان کو اللہ تعالیٰ نے بلند مراتب سے نوازا. پہلا مقام تو ایمان کا, ایمان کے بغیر تو کوئی عمل دنیا کے اندر مقبول ہے نہیں. اس کے بعد اگر کوئی چیز ہے قابل اعتنا ایمان کے بعد تو وہ ہے علم. یہی وہ چیز ہے جو بندے کو اللہ تبارک تعالیٰ کے ساتھ جوڑتی ہے. اسی لیے قرآن میں باری تعالیٰ فرماتے ہیں قل هل يستوي الذين يعلمون والذين لا يعلمون. جو جانتے ہیں وہ علم والے ہیں وہ اور جو نہیں جانتے جن کے پاس علم نہیں ہے کیا وہ برابر ہو سکتے ہیں؟ نہیں برابر ہو رہا مقام اور مرتبے کے اعتبار سے بھی برابر نہیں ہو سکتے. اور ایک دوسرا پہلو بھی اس میں سامنے رہے اپنی ذمہ داریوں کے اعتبار سے بھی برابر نہیں ہو سکتے. اللہ تعالیٰ نے جن کو علم عطا فرمایا ان کی ذمہ داریاں بھی اسی کی مناسبت سے بہت بڑی ہیں. کسی کو اللہ کی طرف سے کوئی منصب ملے کوئی اونچا منصب تو یہ اونچا منصب جو ہے نا وہ خالی فخر اور اترانے کی چیز نہیں ہے بلکہ جتنا یہ منصب اونچا ہے اتنی اس کی ذمہ داری بھی کیا ہے بڑی ہے. منصب تو نام ہے ذمہ داری کا. آپ کے ملک میں آپ کے ملک کا جو صدر ہے صدارت ایک منصب ہے. تو صدارت کیا ہے؟ صدارت کچھ بڑی بڑی ذمہ داریوں کے مجموعے کا نام ہے جو کسی آدمی کے حوالے کی جاتی ہے کہ یہ صدر وہ ان ذمہ داریوں کو وہ انجام دے گا بس. تو صدارت کوئی ऐसी चीज़ नहीं है जिस पर आदमी इतरावे। अरे भाई ये तो कुछ जिम्मेदारियां हैं जो तुमको अंजाम देनी है, तुम अगर सही माने में उसको अंजाम दोगे तो तुम कहा इस काबिल हो कि तुमको सदर के नाम से पुकारा जाए। गोया ये है मजमुआ जी। बहरहाल अल्लाह तबारक व तआला ने ये जो मकाम अता फरमाया आपको इल्म की निस्बत से, अब आपकी जिम्मेदारियां क्या हैं इसकी समझने की, जानने की और उसकी अदायगी के लिए अपने आप को तैयार करने की ज़रूरत है। जाहिर है हमारी जिम्मेदारियां क्या हैं, जब हमारा मकाम तय हो गया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद मैंने आपके सामने पेश किया था, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि हज़रात उलमा हज़रात अम्बिया अलैहिस्सलाम के जानशीन हैं, उनके वारिस हैं। वारिस हैं तो जो जिम्मेदारी मुरीस की थी वही इन वरसा की जिम्मेदारी है। मुरीस कौन है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। आप सल्लल्लाहु अलैहि वसल्लम की जिम्मेदारियाँ क्या थी? हज़रत सैयदना इब्राहीम अला नबीना अलैहिस्सलाम ने काबतुल्लाह की तामीर के मौके पर अल्लाह तआला से चंद दुआएं की थी। वो किस्सा कुरान में अल्लाह ने सूरह बकरा में जिक्र किया है, उसमें रब्बना वही यरफ़ इब्राहीम अल-क़वाइद मिन अल-बैत व इस्माइल रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। याद कीजिए उस वक्त को जबकि हज़रत इब्राहीम काबतुल्लाह की बुनियादों को उठा रहे थे और हज़रत इस्माइल इस काम में उनकी मदद कर रहे थे और ये दोनों बाप बेटा उस वक्त अल्लाह के हुजूर में दुआएं कर रहे थे कि हमारे परवरदिगार हमारे इस अमल को तो अपनी बारगाह में शर्फ़ कबूल अता फरमा, इन्नका अंतस समीउल अलीम, तो अपने बंदों की दुआओं को सुनने वाला उनके दिलों के हाल से वाकिफ़ है। आगे क्या फरमाते हैं? रब्बना वजालना मुस्लिमैन लका व मिन ज़ुर्रियतना उम्मतन मुस्लिमतन लक। ये हमारे परवरदिगार तो हम दोनों बाप बेटों को तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाला बना दे। इस्लाम यानी किसी की बात को आंख बंद करके मान लेना, चूचा नहीं करना। एक ग़ुलाम होता है ना, ग़ुलाम आका जब हुक्म दे यूं करो तो उस ग़ुलाम की ग़ुलामी का तकाजा ये है कि बस ये नहीं पूछेगा कि ये क्यों आप कह रहे हैं, वो फौरन उसको करने में लग जाएगा। उसी को कहते हैं इस्लाम। वह हम दोनों बाप बेटों को अल्लाह तेरे अहकाम को ऐसा मानने वाला कि उसके सामने कोई चूनो चीरा, उसी का नाम है इस्लाम। वो मिन ज़ुर्रियत ना उम्मतम मुस्लिमतन। और इतना ही नहीं, हमारी औलाद में से पूरी एक उम्मत ऐसी बनाई हो जो तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाली हो। गोया ये उम्मत मुहम्मदिया है ना, उसका सवाल हज़रत इब्राहिम ने किया किससे? अल्लाह ताला से। उनकी दुआ के नतीजे में ये उम्मत मुहम्मदिया वुजूहा सम्माकुमुल मुस्लिमीन। कुरान में दूसरी जगह बारी ताला यही फरमाते हैं, हज़रत इब्राहिम ने तुम्हारा नाम मुस्लिमीन रखा और फिर इस उम्मत की हिदायत के लिए आखिर में जो दुआ की वो जो मैंने अभी आपके सामने खुतबे में आयत पढ़ी थी, क्या? रब्बना वबस फीम रसूल मिनहुम। ए हमारे परवरदिगार उनके अंदर उन्हीं में से एक रसूल भेजियो। क्या काम होगा उस रसूल का? वो काम भी अंदर बता दिया गया, यतलू अलैहिम आयाति का, वो तेरी किताब की आयतों की उनके सामने वो रसूल क्या करेंगे? तिलावत करेंगे, यानि कुरान के अल्फाज की तालीम देंगे। कुरान के अल्फाज का सिखाना ये भी काम है किसका? रसूल का। पहला काम ये, हमारे मकतबों के अंदर बच्चों को जो कुरान पढ़ना सिखाया जाता है देखकर फिर उसको जो है हिफ्ज़वी कराते हैं, तो कुरान के अल्फाज की जो ताइन तजवीद व क़िरात के साथ पढ़ाने की जो मेहनत की जाती है, हमारे इन मदरसों में तीन शोबे हैं, एक तो शोबे नाजरा, दूसरा है शोबे तहफीज, तीसरा है शोबे तजवीद व क़िरात। ये तीनों शोबे वो हैं कि जिनका ताल्लुक कुरान के अल्फाज के सीखने और सिखाने से है। ये पहला काम अल्लाह के नबी का, नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को अल्लाह ताला ने जो दुनिया में भेजा, वो आप पहला काम ये करेंगे। चुनांचे हदीसों में आता है जब भी नबी करीम صلی اللہ تعالیٰ علیہ وسلم پر کوئی آیت نازل ہوتی، چند آیتیں نازل ہوتی، فوراً آپ صحابہ کو بلواتے، ان کے سامنے ان کو پڑھ کر سناتے، جو لکھنے جاننے والے ہوتے تھے ان کے ذریعے سے اس کو لکھوا کر محفوظ کر دیتے، گویا ان آیات کو پڑھ کر بتلا، اور بعد میں ان کے سکھانے کا اہتمام، آپ بڑے اہتمام سے حضرات صحابہ کو قرآن پڑھنا سکھایا کرتے تھے. بخاری شریف میں حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت ہے، ایک مرتبہ انہوں نے اپنے بیان میں کہا، میں نے براہ راست 70 صورتیں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے سیکھی. دوسرا کام، وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ، وہ نبی ان لوگوں کو قرآن کی اور حکمت، امام شافعی رحمۃ اللہ علیہ حکمت کی تشریح فرماتے ہیں، سنت سے، کتاب و سنت کی تعلیم لیں گے، اسلام کے جو احکام ہیں وہ بتائیں گے. ایک تو قرآن کے الفاظ کا پڑھنا سیکھنا، اس کے بعد سارے احکام سے واقف کرنا. نبی کریم صلی اللہ علیہ وسلم کی عادت شریفہ تھی کہ جب بھی کسی قبیلے کے اندر کچھ لوگ ایمان قبول کرتے آتے، ایمان کا حال آتے، تو ان کے پاس نبی کریم صلی اللہ علیہ وسلم صحابہ کرام جو پڑھے ہوتے تھے، قراء، ان کو بھیجتے تھے. اور ان کا دو کام ہوتا تھا، ایک تو یہ کہ وہ ان کو قرآن کے الفاظ سکھائیں، دوسرے احکام اسلام سے ان کو واقف کریں. حضرات انصار نے جب نبی کریم صلی اللہ علیہ وسلم کے دست مبارک پر بیعت عقبہ اولی کی تھی حج کے موقع پر، 12 آدمی آئے تھے مدینہ منورہ سے، تو اس بیعت عقبہ کے بعد جب وہ لوگ واپس گئے نا، تو ان کے ساتھ نبی کریم صلی اللہ علیہ وسلم نے دو آدمیوں کو بھیجا، حضرت مصعب ابن عمیر اور حضرت عبداللہ ابن ام مکتوم رضی اللہ تعالیٰ عنہما، وہاں گئے. اور وہاں جا کر کے ان کا کام کیا تھا، لوگوں کو قرآن پاک سکھلاتے تھے اور اسلامی احکام سے واقف کرتے تھے. وَيُزَكِّيهِمْ، اور ان کا تزکیہ، ان کو پاک کریں گے، گندے عقائد، گندے اعمال، گندے طور و طریق جو اللہ تعالیٰ کو پسند نہیں ہیں، وہ دور کرنے کی محنت کریں گے. یہ تیسرا کام ہے جو نبی کریم صلی اللہ علیہ وسلم کا بتلایا گیا. آپ کو، اہل علم کو اللہ تبارک و تعالیٰ نے جب یہ وراثت اور جانشینی عطا فرمائی، تو ہمارا اور آپ کا کام بھی یہی ہے. ہمارے یہ مکاتب جو ہیں نا، مکتب، ان مکتبوں کے اندر جو کورس، جو نصاب پڑھایا جاتا ہے، اس میں چند چیزیں ہیں، میں اسی کا خلاصہ بیان کر دیتا ہوں. پہلی تو اس میں قرآن پاک سکھایا جاتا ہے، پہلا کام یہ ہے، وہی وَيُعَلِّمُهُ الْكِتَابَ. اس کے علاوہ عقائد، صحیح عقائد کی تعلیم دی جاتی ہے، یہ بنیادی چیز ہے. آپ کے پاس مکتب میں آنے والے بچوں کو جو عقائد ان کے دل و دماغ میں ایسے محفوظ کیے جائیں کہ وہ بچپن سے ان عقائد کو اپنے اندر ایسے پختہ کر لیں، پکا کر لیں، کہ پھر آگے زندگی کے میدان میں، کہیں تجارت میں، کھیتی باڑی میں، کہیں بھی لگیں، لیکن ان کے اس عقیدے میں کوئی تزلزل نہ آنے پاوے، وہ دوسری چیز ہے. اور عقائد کے علاوہ پھر احکام، نماز، روزہ، حج، زکوٰۃ. نماز اور روزہ یہ دو عبادتیں تو ایسی ہے کہ ہر مسلمان پر، جہاں بالغ ہوا، مرد ہو یا عورت ہو، کوئی بھی ہو، امیر ہو کہ غریب ہو، مقیم ہو کہ مسافر ہو، کوئی بھی ہو، یہ دو عبادتیں تو ہر ایک کے اوپر ہیں. اور اگر اللہ نے مال دیا ہے، نصاب جتنا ہے، تو زکوٰۃ بھی ہے، استطاعت ہے تو حج بھی ہے. تو بہرحال یہ جو اسلامی جو اس کے اوپر ذمہ داریاں، عبادات، ان عبادات کی ادائیگی کا طریقہ اور اس کو زندگی کس طرح گزارنی ہے، اللہ کے اوامر اور نواہی سے واقف کرنا، یہ ہماری مکتبوں کے اندر ایک مسلمان کے مسلمان ہونے کے لیے. دیکھو، علم کے دو درجے ہیں، ایک تو فرض عین اور دوسرا ہے فرض کفایہ. فرض عین، ایک مسلمان کے مسلمان بننے اور رہنے کے لیے جتنا جاننا ضروری ہے اور کرنا ضروری ہے. ایک بچہ ہے مسلم، نماز، نماز کا سیکھنا ضروری ہے. اب نماز کو صحیح کرنے کے لیے جتنا قرآن پڑھنا ضروری ہے، وہ سیکھنا ضروری ہے. نماز کے صحیح طریقے سے ادا کرنے کے لیے جو جو باتیں واقف، کیا نماز کے ارکان، واجبات، وہ سب ضروری ہے. اسی طرح روزہ، تو مطلب یہ ہے کہ एक मुसलमान के मुसलमान बने रहने के लिए जिन जिन चीज़ों से वाकिफ़ होना और अमल करना ज़रूरी है, उन तमाम चीज़ों को जानना इसी का नाम है वो इल्म जो फ़र्ज़ ऐन है। उसके बाद ऊपर का ये जो बड़े बड़े उलमा सब जानते हैं तफसील, तो वो सबके लिए ज़रूरी नहीं है। हर इलाके में ऐसे अहले इल्म होने चाहिए कि लोगों को, मसला आप तिजारत करते हैं कोई मसला पेश आ गया तो वो मसला सब जाने ज़रूरी नहीं, आप मदरसे में आ गए मौलाना से मिल लिए कि हमारा ये मसला है वो आपको बता देंगे। गोया हर इलाके में ऐसे लोग होने चाहिए जो ऐसे नए पेश आने वाली शक्लों और सूरतों के सिलसिले में इस्लाम क्या हुक्म देता है वो आपको बताए। ये वो इल्म ऊपर का इल्म, ये फ़र्ज़ किफ़ाया है। तो बहरहाल ये हमारे मकातिब के अंदर जो इल्म सिखाया जाता है वो फ़र्ज़ ऐन वाला, फ़र्ज़ ऐन वाला। ये आप हजरात जहाँ खिदमात अंजाम दे रहे हैं तो जो बच्चे आपके हवाले किए जाते हैं पढ़ने के लिए मदरसे में आने वाले, आपकी ज़िम्मेदारी है कि आप उनके अकायद सही हों, उनको सही अकायद की तालीम दें, क़ुरान पाक सही तरीके से पढ़ें, इस तरह पढ़ना उनको सिखाएं, नमाज रोज़ा और दूसरी इबादतों के जो तरीक़े बताए गए हैं वो उनको बतलाएं, और अच्छे अखलाक अच्छे आदात से उनको वाकिफ़ करें, और एक आम मालूमात जो ज़रूरी है एक मुसलमान के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते बाबरकात, आप अरब में कहाँ पैदा हुए, आपके वालिद कौन थे, दादा कौन थे, आपका ख़ानदान क्या था, इसी तरह और चीज़ें एक मुसलमान के लिए जो आम जनरल नॉलेज, वो भी हमारे यहाँ इन मकतब के अंदर सिखाया जाता है। तो ये सारी चीज़ें आपको बच्चों को सिखानी है, और उनको सिखाने के लिए आपको अंदाज़ जो इख्तियार करना है बहुत मोहब्बत वाला, बच्चों के साथ सख्ती का मामला न किया जाए, मोहब्बत के ज़रिए से उनको ये चीज़ें सिखलाई जाएं। ये मोहब्बत ही वो चीज़ है, नरमी वो चीज़ है, वो काम करती है कि सख्ती नहीं करती। खुदा कुरान पाक में बारी ताला का इरशाद है, फबिमा रहमतिन मिनल्लाहि लिन्त लहुम वलव कुन्त फज़्ज़न ग़लीज़ल क़ल्ब लन्फ़द्दू मिन हौलिक। ए नबी, अल्लाह की मेहरबानी ही है कि आप उनके लिए बड़े नर्म हैं, अगर आप सख्त दिल अक्खड़ मिजाज होते तो लन्फ़द्दू मिन हौलिक वो सब तुम्हें छोड़ कर चले जाते। कौन चले जाते छोड़ के? सहाबा। वो सहाबा जो हुजूर पर जान छिड़कने वाले थे, उनके मुतालिक हुजूर बारी ताला फरमाए, तो फिर हम अगर ऐसी सख्ती अपनाएंगे तो ये जो हमारे पास आते हैं कौन आएगा? नहीं, नरमी से जो काम होता है सख्ती से नहीं होता। अल्लामा इकबाल का शेर है उर्दू का, यकीन मोहकम अमल पे हम मोहब्बत फातेह आलम। ये मोहब्बत जो है ना फातेह आलम है। किसी भी बड़े से बड़े दुश्मन को भी अगर आप जेर करना चाहें तो उसका आसान तरीका यही है कि मोहब्बत, मोहब्बत से जब पेश आएंगे ना वो आपका ग़ुलाम बन जाएगा। तो इन बच्चों के साथ भी मोहब्बत से पेश आने की ज़रूरत है। शमाइल में है, हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़िंदगी में कभी किसी को नहीं मारा, न किसी ग़ुलाम को, न किसी बांदी को, न किसी औरत को, न किसी चीज़ को। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का तरीक़े तालीम कितना मोहब्बत भरा था। हदीस में आता है, एक देहाती आदमी आए मस्जिद में, हुजूर सल्लल्लाहु अलैहि वसल्लम से कुछ गुफ्तगू हुई और उनको पेशाब का तकाजा हुआ, तो मस्जिद के एक कोने में जाके पेशाब करने के लिए बैठ गए। हजरत सहाबा रज़ी अल्लाह ताला अन्हु एकदम उनके ऊपर चिल्लाए, शोर में क्या कर रहे हैं? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा किराम रिदवानुल्लाह ताला ने मजमिन को रोका, उतरुकू वला तुजरिमू, रहने दो छोड़ दो, उनको पेशाब रोको मत, कर लेने दो। ये भी एक बड़ी हिकमत की बात थी। जाहिर एक मरतबा पेशाब निकल चुकी है तब उसको रोकना ये आदमी के लिए मजीद दुश्वारी का बाइस। फिर एक अगर वो इसी हालत में उठ के जाता है तो अभी तो इतनी जगह ख़राब हुई, वो पूरी मस्जिद ख़राब होगी। बहरहाल हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब वो फारिग हो गए तो उसके बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक पानी का डोल मंगवाया वहाँ एक, और हुजूर ने एक बात इरशाद फरमाई, तिर्मिज़ी शरीफ की रिवायत है कि इन्नकुम बुइस्तुम मुयस्सिरीन वलम तुबासु मुअस्सिरीन। तुमको अल्लाह ताला ने आसानी करने वाला बना करके भेजा है। तुम बोईस, तुम बासत तो नबियों की होती है, लेकिन यहाँ इस उम्मत को अल्लाह ने नबी हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ से दुनिया के लोगों की हिदायत के लिए भिजवाया। गोया ये बासत सानविया है, ताबे हुजूर के ताबे हो करके गोया अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम हमको पूरी आलम के इंसानों की हिदायत के लिए भेजा, तैयार किया और हमको नसीहत क्या की, नरमी सख्ती नहीं। ये है अंदाज तारीम और तरबियत का। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इसी को बाद में एक सहाबी है ना, नमाज के अंदर जो है वो किसी ने जो है छींक खाई, अल्हम्दुलिल्लाह इन्होंने कहा या रहमकल्ला, लोग जो है वो जो है अपनी रान पर वो उनको रोकना चाहते कि नमाज में क्या बोलते हो, और वो कहते हैं मुझे गुस्सा तो बहुत आया लेकिन मैं खामोश हो गया। बाद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कहा, वो क्या कहते, अल्लाह की कसम ऐसा शफ़क़त से समझाने वाला मैंने ज़िंदगी में नहीं देखा। हुज़ूर ने बड़ी मोहब्बत से बतलाया कि ये नमाज है, अल्लाह की इबादत है, इसमें दुनिया की बातें हुआ नहीं करती। तो गोया हमें अपने बच्चों को इसी तरह, आज क्या हो गया, आज हमारे यहाँ मदरसों में मकतबों में बच्चे आते हैं, हमारे मौलवीन उनके साथ सख्ती का सलूक करते हैं, लोग बाद में क्या कहते हैं, वो मिशन स्कूल में हमने भेजा तो वो उसको चॉकलेट खिलाते हैं, मोहब्बत से पढ़ाते हैं, और ये तुम्हारे मौलवी साहब जो है उसकी पिटाई करते हैं, डंडा मारते हैं, वो मुकाबला का, हालांकि वो मिशन स्कूल में वहाँ हज़ारों रुपये देते हैं या एक पाई, लेकिन खैर मैं इसमें नहीं पढ़ना चाहता। लेकिन आज जबकि हमारे सामने मैं अमली मैदान में इस तरह की चीज़ें हैं, तो हमें तो वही तरीक़ा अपनाना चाहिए जो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हमको बतलाया है, प्यार और मोहब्बत वाला। बुखारी शरीफ में है वाकया, हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हज़रत मुआज़ इब्ने जबल और हज़रत अबू मूसा अशअरी रज़ियल्लाहु तआला अन्हुमा को यमन के दो अलग अलग इलाक़ों के ऊपर ज़िम्मेदार बना करके भेजा। उस वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको जो नसीहतें फरमाई, बुखारी शरीफ में है, क्या फरमाया, यस्सिरा वला तुअस्सिरा वबश्शिरा वला तुनफ्फिरा, लोगों के ऊपर आसानी करो तो दुश्वारी और तंगी नहीं, फिर बश्शिरा, हदीस की शरह करने वाले उलमा लिखते हैं कि बश्शिरा वला तुनफ्फिरा, बश्शिरा के मुकाबिल तो आता है इंजार कि यूँ होना चाहिए, बश्शिरा वला तुनज़िरा और अन्निसा वला तुनफ्फिरा, के लोगों को खुशखबरियाँ सुनाओ, डराओ मत, मानूस करो, अपने करीब करो, उनके साथ ऐसा मोहब्बत भरा सलूक करो कि वो आपके साथ जुड़ जावे, बिदके नहीं, नफरत न करे। आज हमारे अहले इल्म का एक मिजाज बन गया है कि वो ऐसे अंदाज से लोगों के साथ पेश आते हैं, कोई बेचारा सीखने के लिए आया वो फिर वो ऐसी तोबा करता है कि दोबारा फिर उस मौलवी का नाम ही नहीं लेता। समझ आया कि नहीं, ये तरीक़ा गलत है, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तरीक़ा नहीं है। आपने हमको नसीहत यही फरमाई है, हमें मोहब्बत से इन लोगों को जोड़ना है, वही मैंने अभी कहा मोहब्बत फातिह आलम। बहरहाल अब कितना वक्त है भाई, 5 मिनट बस, मुझे अभी ख्याल आया मैंने कहा पूछूं कितना वक्त बाकी रह गया। बहरहाल आप हजरात को अल्लाह ने इसमें लगाया है, जो आदमी इखलास के साथ और अल्लाह की रज़ा हासिल करने के लिए इस काम को करेगा तो अल्लाह ताला की तरफ से भी आपके दिलों पर उसके तरीक़े डाले जाएंगे। वल्लदीन जाहदू फीना लनहदियन्नहुम सुबुलना, जो अल्लाह के रास्ते में इखलास के साथ मेहनत करते हैं अल्लाह ताला उसके तरीक़े उनको सुझा देते हैं। हमारे लंबी चौड़ी तकरीरों की ज़रूरत नहीं है। एक बात अखीर में अलबत्ता आपको ज़रूर कहूँगा कि आप अपना ताल्लुक़ अल्लाह के साथ मजबूत कीजिए। खाली ये मकतबों में पढ़ा देना काफ़ी नहीं है, हमारा अल्लाह के साथ ताल्लुक़ क्या होना चाहिए, नमाजों का बाजमात अहतमाम, रातों को तहज्जुद में अल्लाह के सामने रोना, क़ुरान पाक की तिलावत करना, अपने आप को अल्लाह के साथ जोड़ना, ये वो सिफात हैं जो हमें पैदा करनी हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बारी ताला क़ुरान में फरमाते हैं, फ़ैदा फ़रग़ तफ़नसब वैला रब्बे का फ़रग़, سورہ مزمل میں ہے، ان لک فی النہار سبحاً طویلا واذکر اسم ربک وتبتل الیہ تبتیلا. دن میں آپ کو بڑی مشغولیتیں ہیں. دن میں کیا مشغولیتیں تھی؟ کوئی دکان تھی، تجارت تھی، کھیتی باڑی تھی؟ نہیں، یہی سب حضور دعوتیں دیتے تھے لوگوں کو. لیکن گویا یہ تو وہ چیز ہے جو بندوں کے ساتھ آپ کر رہے ہیں. آپ کا الگ تعلق اللہ تعالیٰ کے ساتھ راتوں کو رونے دھونے کا ہونا چاہیے. یہی وہ چیز ہے جو ہمارے اس کام میں جان ڈالے گی، روح پیدا کرے گی. اور آج ہمارے طبقے میں سے جو چیز غائب ہوئی ہے وہ یہی ہے. ضرورت ہے کہ اس کو پیدا کرنے کی کوشش کی جائے. انشاءاللہ اس کے بعد اللہ تبارک تعالیٰ کی وہ مدد شامل حال ہوگی کہ اللہ تعالیٰ آپ کی خدمات کو چار چاند لگا دیں گے اور اللہ تعالیٰ آپ سے راضی اور خوش ہو جائیں گے. ہم سب کو اللہ اس کی توفیق دے. بس ایک چھوٹا سا ٹکڑا حدیث کا. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں، علیکم بقیام اللیل فإنه داب الصالحین قبلکم ومقربۃ لکم الی ربکم ومغفرۃ للسیئات ومنہاۃ عن الاثم. کیا ہم اور آپ جو ہے الصالحین کی جماعت میں شامل ہونا نہیں چاہتے؟ چاہتے ہیں. داب الصالحین یہ رہا ہے، اس کا اہتمام کریں. دعا کر لیجیے اللہ ہم سب کو توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک، اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلی آل سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين، سلما لأوليائك وحربا لأعدائك. نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم أعطنا أفضل ما تؤتي عبادك الصالحين. اللهم لا تنز منا صالح ما أعطيتنا. ربنا تقبل منا، إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه أجمعين.